وَإِلَى ثَمُودَ أَخَاهُمْ صَالِحًا، اور سمود کی طرف ہم نے ان کے بھائی صالح علیہ السلام کو بھیجا، اور قوم سمود جو تھی اس کے بارے میں اللہ رب العزت سورت فجر میں فرماتے ہیں کہ وَثَمُودَ الَّذِينَ جَابُوا الصَّخْرَ بِالْوَادِ، یہ حضرت صالح علیہ السلام کی قوم تھی، اللہ نے اسے پتھر تراشنے کی خاص صلاحیت عطا کی تھی، خاص قوت دی تھی، حتیٰ کہ یہ لوگ پہاڑوں کو تراش کر ان میں اپنے گھر بناتے، جیسا کہ سورت شعرا آیت 149 میں اللہ رب العزت فرماتے ہیں وَتَنْحِتُونَ مِنَ الْجِبَالِ بُيُوتًا فَارِهِينَ، تو اس کا بھی یہی مطلب ہے کہ وہ پہاڑوں کو تراش کر گھر بناتے تھے، پھر اس پر جو تھے وہ خوشی کا، محبت کا، اور جیسے اپنے آپ کو ایک بڑا سمجھنے کا جو ہے وہ اظہار کرتے تھے. تو حضرت صالح علیہ السلام نے جب سمود کے پاس گئے تو کیا کہا؟ قَالَ يَا قَوْمِ، کہا اے میری قوم، اعبدوا اللہ ما لکم من الہ غیرہ، لوگو اللہ کی بندگی کرو، اس کے سوا تمہارا کوئی خدا نہیں ہے. پہلی وہی بات کہ بڑی محبت کے ساتھ، بہت پیار کے ساتھ، بہت نرمی کے ساتھ اپنی قوم کو مخاطب کیا ہے. قوم جو ہے وہ مشرک قوم ہے، شرک کرتی ہے، آبا و اجداد کی جو ہے وہ جو بھی ان کی رسومات ہیں ان کی تقلید کرتی ہے، لیکن کہتے ہیں یا قوم، محبت کا اظہار ہے. دوسری بات کیا کہی؟ کہ عقائد میں سے عقیدہ توحید جو نمبر ون ہے، جو دین کی بنیاد ہے، اس کی دعوت دی. اور دعوت دینے کا انداز کیا ہے؟ کہ لوگوں اس اللہ کی بندگی کرو جس کے سوا تمہارا کوئی خدا نہیں ہے. تو آرڈر کا صیغہ ہے کہ جس حق پر، جس حق کو وہ تسلیم کر چکے تھے، جس حق پر وہ خود عمل کر رہے تھے توحید پرستے، اس پر قوم کو کہتے ہیں تم بھی عبادت کرو، اس میں کوئی دو رائی نہیں ہے، دو رنگی نہیں ہے، دو رائے نہیں ہے، بڑا ڈنکے کی چوٹ پر کہہ رہے ہیں کہ تم سب عبادت کرو اس ایک اللہ کی. اور دوسرا بات کا انداز دیکھیں، مالکم من الہ غیرہ، اس کے سوا دوسرا معبود ہے ہی نہیں، تمہارے لیے اس کے سوا دوسرا معبود تو ہے ہی نہیں. پھر اللہ تعالیٰ کا مزید تعارف کرواتے ہیں، ہوا انشاکم من الارض، وہی تو ہے جس نے تم کو زمین میں پیدا کیا. آپ دیکھیں کہ یہاں پر جو ہے انشاکم استعمال کیا گیا ہے، تو جس طرح آدم علیہ السلام کی ابتدا جو ہے، ان کی پیدائش جو ہے وہ مٹی سے ہوئی، تمام انسان بھی تو حضرت آدم علیہ السلام کی صلب سے پیدا ہوئے نا، تو گویا کہ تمام انسان جو ہیں وہ مٹی سے پیدا ہوئے، کیونکہ آدم علیہ السلام کی ابتدا جو ہے وہ مٹی سے ہوئی. اور مطلب کیا ہے؟ کہ اللہ تعالیٰ نے تم کو زمین سے پیدا کیا، جیسے زمین میں سے اور پھل پھول پودے جو بھی نباتات اور چیزیں کھانے پینے کی جو رزق جو ہے وہ زمین سے آتا ہے نا، تو جس زمین سے تمہاری خوراک پیدا ہوتی ہے، جس زمین سے تمہارے لیے اللہ تعالیٰ بہت سا سامان پیدا کرتے ہیں، اسی خوراک سے وہ نطفہ بنتا ہے جس سے تم پیدا ہوتے ہو، ہے نا، وہ نطفہ جسے وہ ماں کے پیٹ میں ڈال دیتے ہیں عورت کے پیٹ میں، تو جس کے نتیجے میں جو ہے وہ انسان وجود میں آتا ہے. تو یہی وہ بات ہے، وہی ہے جس نے تم کو زمین سے پیدا کیا. وَاسْتَعْمَرَكُمْ فِيهَا، اور یہاں تم کو بسایا ہے. اس کا کیا مطلب ہے؟ یہاں پہ دلیل بھی جا رہی ہے کہ وہ اللہ جس نے زمین کے بے جان مادوں کو جمع کر کے تم جیسا عظیم الشان انسان لا کر کھڑا کر دیا، تمہیں بہترین وجود بخشا، وہ اللہ ہی تو ہے جس نے زمین کو آباد بھی کیا. تو پھر اس اللہ کے سوا کس اور کی خدائی ہو سکتی ہے؟ کس دوسرے کو یہ حق حاصل ہو سکتا ہے کہ تم اس کی بندگی کرو؟ تو اللہ رب العزت جو ہیں وہ توجہ دلا رہے ہیں کہ تمہارے اندر زمین کو بسانا، تمہیں زمین میں آباد کرنا، اور تم جو ہے وہ رہائش کا جو گھر بناتے ہو، اور تم جو زمین میں زراعت کرتے ہو، جو صنعت و حرفت، یہ جو کچھ بھی ساری چیزیں ہیں اللہ نے تمہیں آباد کیا. آپ دیکھیں کہ ماں جب بیٹی کی شادی کرتی ہے یا بیٹا ماں باپ سے جدا ہوتا ہے، تو اس وقت اندازہ ہوتا ہے کہ گھر آباد کرنا کیا ہے، گھر بنانا کس کو کہتے ہیں. پھر قدر آتی ہے ماں باپ کی بھی اور چیزوں کی بھی، اور کس طرح سے جو ہے وہ والدین جو ہیں وہ گھر بناتے ہیں نا، तो घर बनाना, घरों को आबाद करना ये कोई आसान बात नहीं है। तो यहाँ पे भी क्या कहा जा रहा है कि जमीन में तुमको बसाया, जमीन में तुमको आबाद किया। तो आप देख लें कि जमीन और कायनात पूरी जो है वो इंसान की खिदमत में अल्लाह ताला ने मामूर कर दी। जमीन सोना उगलती है, आसमान से बारिश होती है और फसलें उगती हैं, फिर आप मशीनें देखें, फिर इंसान का जहन देखें। एक आजकल आटा देखें महंगा हुआ है ना। और आप देखें कि लोग कहते हैं कि आटे के बगैर तो गुजारा नहीं कर सकते। आटा बुनियादी चीज है ना, खाना रोटी खाना, तो उसके बगैर तो गुजारा नहीं कर सकते। तो बुनियादी चीजें अगर महंगी हो जाएं, बिजली है, आटा है, पानी है, तो इंसान जो है उसका वजूद का बरकरार रखना कितना मुश्किल हो जाता है। तो यहाँ पे भी वही चीज है कि सिर्फ एक आटा नहीं, सारी अजनास, सारी जरूरियात जिंदगी जो है वो किसने फराहम की। लोगों जरा गौर तो करो, ये सब चीजें तुम पर जो है वो ये अल्लाह का एहसान है और अल्लाह ने तुम्हारे लिए ये सब चीजें जो है वो पैदा की हैं। फीहा, हा की जमीर किस तरफ है? जमीन के लिए है कि जमीन में, जमीन को जो बसाया है और जमीन में जो चीजें पैदा की हैं, ये सारी चीजें जो है वो अल्लाह ताला की पैदा करदा है। फस्तग़फिरूहु सुम्मा तूबू इलैह, लिहाजा तुम उससे माफी मांगो और उसकी तरफ पलट आओ। तो अब आप देख लीजिए कि यहाँ पर एक बड़ी अहम हकीकत की तरफ जो है वो इशारा किया गया है, और वो ये है कि अल्लाह से माफी मांगा जाए, मांगी जाए, अल्लाह से अस्तगफार किया जाए। क्यों ये बात उन्होंने कही कि तुम अल्लाह से जो है वो अस्तगफार करो? इसकी वजह ये है कि इंसान जब गुनाह करता है, इंसान जब गलतियां करता है और गलतियों पर गलतियां करता चला जाता है, जब तक उसको एहसास ना हो मैं गलत हूं, जब तक उसको इस बात का शऊर ना हो कि मैं कोताहियां करता हूं, मैं गुनाह करता हूं, तो फिर उसकी इस्लाह जो है वो कैसे हो सकती है ना? उसकी इस्लाह ही नहीं हो सकती। तो इसलिए यहां पर जो है वो तवज्जो दिलाई जा रही है कि सबसे पहले तुम उसी रब के पास अस्तगफार करो। फस्तग़फिरूहु, पहले बताए जा रहे हैं कि अल्लाह ने कौन से करश्मे, अल्लाह की कुदरत के कौन से करश्मे जो कायनात में बिखरे पड़े हैं। अब अल्लाह के हुकूक बताए जा रहे हैं जो इंसान के फराइज हैं, और वो क्या है कि तुम उस अल्लाह के पास जो है वो अस्तगफार करो, उस अल्लाह के सामने अपने आप को तुम झुकाओ, क्योंकि इसके बगैर जो है वो गुजारा कोई नहीं है। दूसरी बात क्या कही? सुम्मा तूबू इलैही, और उसी की तरफ तुम पलट आओ, उसी की तरफ तुम लौट आओ। तो इससे मुराद क्या है कि उसी की तरफ तुम लौट आओ? मानी दरअसल ये है कि अस्तगफार करने के बाद, अपनी गलतियों का एहसास करने के बाद, अल्लाह ताला से गिरियाजारी करने के बाद, जो अहम बात है वो ये है कि फिर इंसान जो है उन गुनाहों के रास्तों को, उन बुरी सोहबतों को, उन बुरे आलात को और उन महफिलों को हमेशा के लिए इंसान जो है वो खुदा हाफिज कह दे। फिर उस तरफ जो है कभी भूल कर भी जो है इंसान जो है वो कभी ना चले। तो अब आप देख लीजिए कि यहां पर जो है इसी चीज की तरफ जो है वो तवज्जो दिलाई जा रही है कि जब अल्लाह ताला ने तुम्हें इतनी सलाहियतों, अल्लाह ताला ने तुम्हें अता की हैं, और जो कुछ तुम्हारे पास मौजूद है वो अल्लाह का दिया अतिया है, तो अल्लाह की दीवी नेमतों को, सलाहियतों को फिर तुम अल्लाह की नाफरमानी में क्यों इस्तेमाल करते हो? फिर उन सलाहियतों पर मगरूर होकर जमीन में फसाद क्यों बर्पा करते हो? तो सबसे पहले अपने गुनाहों की माफी चाहो, और नंबर दो, सिदके दिल से उस अल्लाह की तरफ जो है वो रुजू करो। इन्ना रब्बी करीबुम मुजीब, यकीनन मेरा रब करीब है। इन्ना रब्बी करीब, बेशक मेरा रब करीब है। और दूसरी बात क्या कही? मुजीब, जवाब देने वाला है। वो दुआओं का जवाब देने वाला है। तो आप देखिए कि यहां पर भी जो है वो मजीद जो बात की जा रही है, ये अहले जो शिर्क थे, जो उनकी कौम के लोग थे, उनका एक गलत अकीदा था। वो ये समझते थे कि हमारे जो बुत है ना, वो हमारी बातों का जवाब देते हैं, वो हमारे मसाइल को हल करते हैं, है ना। और आमतौर पर अवाम के अंदर ये बात फैला भी दी जाती है कि तुम्हारे गुनाह जो है उनकी बख्शीश के लिए जरूरी है कि तुम लोग जो वो अपने जो भी राजा हैं या अपने जो पीर हैं या तो पहुंचे हुए लोग हैं उन तक रुजू करो, वो फिर तुम अल्लाह से तुम्हें माफी दिलवा देंगे। डायरेक्ट लोगों की अल्लाह तक रसाई नहीं है। अवाम में ये बात उस जमाने में भी थी, आज के दौर में भी लोग ये समझते हैं कि हमारी दुआ कबूल नहीं हो सकती, है ना। तो वो ये समझते हैं कि अल्लाह के हजूर में दरख्वास्त देने के लिए किसी का जो है वो हाथ पकड़ना पड़ता है या किसी तक दरख्वास्त पहुंचानी पड़ती है या किसी का दामन जो है ना उसको थामना पड़ता है। तो अगर वो कोई इस तरह का मिल जाए तो फिर आगे अल्लाह तक बात जो है वो पहुंच सकती है। तो अब यहाँ पर जो है उनको वक्त का पैगंबर ये बात बता रहा है, हजरत सालेह अलैहिस्सलाम उनको ये बात समझा रहे हैं कि तुम्हारा रब जो है वो बहुत करीब है और तुम्हारा रब जो है वो दुआओं को सुनता है, दुआओं को कबूल करता है। और आप इससे पहले ये बात पढ़ ही चुकी हैं कि अल्लाह ताला खुद कहते हैं कि लोगों से कहो कि वो मुझसे मांगे, है ना, कि और मैं उनकी दुआओं को सुनता भी हूँ और उनकी दुआओं को कबूल भी करता हूँ और वो चाहिए कि वो मुझ पर ईमान लाए। वैजा साल का इबादी अन्नी फनी करीब उजीब दावत दान फलियस तजीबली। तो यहाँ पर भी जो है वो यही बात बताई जा रही है। अच्छा, यहाँ पर जो है आप गौर करें एक दफा फिर, आप आयत नंबर 61 को इस अंदाज में पढ़ें कि पहली उन्होंने दावत दी तौहीद की, दूसरी दफा तौहीद की दावत के नतीजे में दलाइल उनको दिए कि अल्लाह ताला की कौन कौन सी नेमतें तुम पर हैं, कि तुम्हारा वजूद ही अल्लाह की सबसे बड़ी नेमत है, और दूसरा जमीन की आबादी, और तीसरी बात उनको कही कि सबसे पहले अपने गुनाहों का एहसास करके इस्तगफार, चौथी बात रुजू इल्लाह, और पांचवी बात कि तुम्हारा अल्लाह के बारे में अकीदा ठीक होना चाहिए। और वो अकीदा क्या है कि वो जो रब है वो तुम्हारी तमाम दुआओं को सुनता भी है, कबूल भी करता है, तुम्हारी जरूरियात जिंदगी जो है उसको भी देगा, उसको भी पूरा करेगा। तो ये जो है इस चीज की तरफ जो है तवज्जो दिलाई गई है। असल में बात यह है कि जब तक जो है वो इंसान को इस बात का एहसास ना होना कि अल्लाह ताला ने उसको कितना नवाजा है, कितना दिया है, इंसान अल्लाह की तरफ उतना रुजू भी नहीं करता। तो सबसे पहले जरूरी है कि शुक्रगुजारी पैदा की जाए, इंसान जो है वो शुक्रगुजारी उसके अंदर हो ताकि वो अल्लाह का मुती हो, अल्लाह का अतात गुजार हो। और दूसरी अहम बात क्या है कि डायरेक्ट अल्लाह से ताल्लुक कायम किया जाए, अल्लाह से माफी मांगी जाए। इसका ये मतलब नहीं है कि हम दूसरों से दुआओं के लिए कह नहीं सकते, हम दूसरों से भी दुआएं करवा सकते हैं, कोई नेक हैं, कोई अच्छे लोग हैं उनसे दरख्वास्त करवा सकते हैं, लेकिन इसका ये मतलब नहीं कि अल्लाह गुनाहगारों की बात सुनता नहीं है, है ना, या अल्लाह दूसरों की बात जो है वो सुनता नहीं है, उसको कबूल नहीं करता। तो इससे ये बात पता चलती है क्योंकि अल्लाह ताला कहते हैं इन्ना रब्बी करीब मुजीब, कि वक्त के पैगंबर से ये बात कहलवाई कि मेरा रब जो है वो करीब भी है, मुजीब भी है। अल्लाह की दो सिफात को अलग अलग इस्तेमाल किया गया। अब आप देखिए कि बेशक एक तो ये है, आप इसको अलग अलग करके ले सकते हैं कि मेरा रब करीब है और दुआएं सुनने वाला है, मुजीब है, करीब मुजीब। बाज लोग ये समझते हैं कि यहाँ पर जो है ये करीब भी मुजीब ही की सिफत है, मेरा रब जो जवाब देने वाला है जल्द जवाब देता है, वो जो इसको एक ही सिफत समझते हैं ना, इसकी मुजीब ही की सिफत समझते हैं, वो कहते हैं कि इसका तर्जुमा फिर यूं है कि बिलाशुबा मेरा परवरदिगार जल्दी ही कबूल करने वाला है, फौरन कबूल करने वाला है। और बाज लोग कहते हैं यकीनन मेरा रब करीब है और वो दुआओं का जवाब देने वाला है, है ना, समझ आ गई बात की, बात एक ही है, अंदाज है बात को समझने का। कालू, अब कालू जो है वो कौम के लोग बोले, या सवालेहु ए सवाले कद कुंता फीना मरजूमन कबल हाजा अतन हाना अन्ना बुदा मा याबुदु आबाउना। कहा या सवालेहु ए सवाले अलैहिस्सलाम कद कुंता, तहकीक तू था, फीहा फीना, कद कुंता फीना के तू था हमारे दरमियान, मरजूवन। और आप देखें कि यहाँ पर जो इस्तेमाल किया गया है लफ्ज वो है मरजूवन, और इसके मानी क्या है कि रा जीम वो या रा जीम अलिफ, वो शख्स जो कौम और कबीले की उम्मीदों का, आरजुओं का मरकज हो, सेंटर। और आप ये भी इस बात पे भी गौर करें, ये बहुत ही अहम बात है कि अंबिया की दावत जो है वो कैसी दावत थी कि نبی بننے سے پہلے ان کا اتنا خوبصورت کردار تھا قوم کے اندر کہ قوم ان سے ایک امیدیں وابستہ کرتی تھی. نبی بننے سے پہلے بھی وہ لوگ بہترین لوگ ہوتے تھے, ہے نا. جیسے چونکہ ان کے بارے میں بھی قوم کا گمان کیا تھا کہ عقل مند ہیں, ہونہار ہیں, دیانتدار ہیں, اور جس کی وجہ سے قوم نے نا ان سے بڑی امیدیں وابستہ کر لی تھی کہ یہ باپ دادا کا, قبیلے کا, خاندان کا نام روشن کریں گے. کیوں؟ اس لیے کہ جو یہ پیغمبر تھے ایسے ہی نہیں تھے, ان کی جو بھی سنجیدگی تھی اور ان کو یہ امید تھی کہ دنیا بھی کمائیں گے لوگ, مطلب یہ دنیا بھی کمائیں گے لوگ, یہ سمجھتے تھے. اور اس کے ساتھ ساتھ یہ کہ قبیلہ جو ہے ان کے ذریعے سے بہت سا فائدہ حاصل کر سکے گا ان کے تدبر سے, عقل مندی سے. اب ان کو یہ بات بڑی عجیب لگی کہ قد کنت فینا مرجوان, کے پہلے تو ہم تمہیں اپنی آنکھوں کا تارا, اپنا لیڈر اپنے کندھوں پہ بٹھانا, پتہ نہیں کیا کیا تم سے ہم نے امیدیں رکھی تھی, تمہاری اتنی اچھی اٹھان تھی. قبل ہذا, اس سے پہلے. اس سے پہلے سے مراد کیا ہے؟ نبی بننے سے پہلے. یہ کیا تم نے توحید کا اور آخرت کا ایک راگ شروع کر دیا؟ یہ کیا باپ دادا کی رسموں کے خلاف باتیں کرنی شروع کر دی, ہے نا؟ یہ تو ساری امیدوں پر پانی پھیر دیا نئی نئی باتیں کر کے. اور دوسری اہم بات کیا تھی کہ اس سے یہ بات پتا چلتی ہے کہ وہ لوگ جو تھے اپنے باپ دادا کی اندھی تقلید کرتے تھے. ان کے باپ دادا نے جو رسمیں شروع کر رکھی تھی نسل در نسل ان میں منتقل ہوتی چلی جا رہی تھی, اور لوگوں کا خلجان آہستہ آہستہ جو ہے وہ بڑھتا چلا جا رہا تھا. اور آپ دیکھیں اس سے ایک اور بات بھی پتا چلتی ہے کہ قبل ہذا, کہ اس سے پہلے تو ہم تم سے امیدیں وابستہ کرتے تھے, اب تم نے تو ہماری امیدوں پر جو پانی پھیر دیا. تو اس کا کیا مطلب ہے کہ جیسے تو ہماری یہ امید تھی کہ تم ایک بڑے تاجر بنو گے, ہماری یہ امید تھی کہ تم جو ہے وہ خاندان کو کی بہت ترقی اور روشنی کا ذریعہ بنو گے, لیکن تم تو اور ہی باتیں کرتے ہو. پھر آپ اس کو یوں بھی سمجھیں کہ جب بھی کوئی مسلمان ہوتا ہے رسول اللہ صلی اللہ علیہ وسلم کے زمانے میں اور اس زمانے میں یا آج کے دور میں, تو جب بھی کوئی مسلمان ہوتا ہے اس کے گھر والے ہی اس کو دکھ دینا شروع کرتے ہیں, اس کے جو قریبی لوگ ہوتے ہیں وہی اس کو اذیتیں اور مصیبتوں میں مبتلا کرتے ہیں. کیوں؟ اس لیے کہ ان کو تو یہ امید نہیں ہوتی کہ بیٹا باپ کے خلاف بولے گا, خاندان کے خلاف بولے گا. مثلا آپ دیکھیں کہ دیہی علاقوں میں جہاں پہ عرس ہوتے ہیں, میلے لگتے ہیں, پیری فقیری چلتی ہے, بہت سی باتیں جو ہیں وہ اسلام سے ہٹ کر ہو رہی ہوتی ہیں, جب آپ جا کر بتانا شروع کرتے ہیں, آپ چھٹی ہی جاتے ہیں یا آپ وہاں پہ موجود ہیں اور آپ بتاتے ہیں, یہاں پہ بھی اپنے گھروں میں, تو جو بھی گھر میں بزرگ اور بڑے لوگ ہوتے ہیں اور گھر والے جو جوان ہوتے ہیں وہ بھی سب خلاف ہو جاتے ہیں کہ تم نے زیادہ قرآن پڑھا ہے, تم نے نیا قرآن پڑھ لیا ہے, تم دیکھو اپنی عمر تو دیکھو, انہوں نے دھوپ میں تو نہیں اپنی داڑھی کو سفید کیا, ہے نا, بال دھوپ میں تو نہیں سفید کیے, ان کو زیادہ پتہ ہے کہ تمہیں زیادہ پتہ ہے. اور ہمارے باپ دادا اور ان کے باپ دادا وہ کوئی نادان تھے, وہ کوئی پاگل تھے. اب محرم کو ہی لے لیں, اس دن ہم نے محرم پہ پروگرام ہمارا ہوا کہ سال نو مبارک, اور اسی دن مجھ سے ایک دو لوگوں نے یہ بات کہی کہ آپ نے محرم کے بارے میں تو بتایا ہی نہیں. میں نے محرم ہی کے بارے میں تو بتایا تھا کہ قرآن و حدیث کے مطابق محرم پورے مہینے کی فضیلت اور اہمیت کیا ہے, ہے نا. اور ہماری تاریخ شہداء کی تاریخ ہے, اور محرم کے مہینے سے اسلامی نئے سال کی ابتدا ہوتی ہے, تو ہمیں سال نیا سال ہیپی نیو ایئر محرم کو کہنا چاہیے. اب ہماری اسلام اچھا, ہماری قدرے اچھی, ہمارا اخلاق کردار جو کچھ قرآن اسلام دیتا ہے سب سے اچھا ہے, لیکن ہمیں پہچان ہی نہیں ہے. کسی کے پاس ڈائمنڈ موجود ہو, ہیرا موجود ہو, ہیرے, اور وہ کوئلوں کے اندر اپنے ہاتھ کالے کرنا چاہے اور وہ دوسروں سے چیزیں ادھار مانگے, تو یہ تو کوئی بات ہی نہیں نا. یہ الگ بات ہے کہ ہمارے میڈیا نے, ہماری سوسائٹی نے, ہماری کتابوں نے حضرت امام حسین رضی اللہ عنہ کی شہادت کا صرف ذکر جو ہے محرم کے ساتھ منسوخ کر دیا, حالانکہ وہ ہوئی شہادت. اللہ تعالیٰ نے حضرت امام حسین رضی اللہ عنہ کی جو قربانی تھی اس کو اتنی قبولیت بخشی کہ ان کو 10 محرم کا دن عطا کیا, لیکن اس کا مطلب یہ نہیں ہے کہ ہم 10 محرم کی وجہ سے پورے محرم کے مہینے میں امت مسلمہ سوگ مناتی رہے. کبھی بھی کسی بھی شہید کی میت پر سوگ مسلمانوں نے نہیں بنایا, رسول اللہ نے نہیں منایا, صحابہ نے نہیں منایا. سید الشہداء کا ٹائٹل, شہداء کے لیڈر کا ٹائٹل کس کو دیا رسول اللہ صلی اللہ علیہ وسلم نے؟ حضرت حمزہ رضی اللہ عنہ کو. لیکن ان کی وفات پر سوگ تو نہیں منایا. پھر حضرت عمر رضی اللہ عنہ شہید ہوئے ہیں، حضرت علی رضی اللہ عنہ کو بھی شہید کیا گیا ہے، حضرت عثمان غنی رضی اللہ عنہ کو شہید کیا گیا ہے، اور بے شمار شہید ہیں. پوری امت مسلمہ کی تاریخ محنتوں، قربانیوں، عظیمتوں، شہادتوں کی تاریخ ہے نا. تو یہ پھر شہادتیں ہمیں کیا پیغام دیتی ہیں کہ جس مشن پر انہوں نے جان دے دی، تم بھی آگے بڑھ کر اپنی صلاحیتیں، اپنی قوتیں، اپنی جوانیاں، اپنے اوقات، اپنی جان مال اللہ کے راستے میں قربان کر دو. وہ تو ہمیں یہ پیغام دے دے پیغام دے گی. اور ہم جو ہیں انہی کی یاد میں بیٹھے ہوئے آج بھی رو رہے ہیں اور سوگ منا رہے ہیں، تو اس سے جو ہے اس سے کیا فائدہ ہوگا؟ ہم اپنا وقت ضائع کر رہے ہیں نا. پورا مہینہ لوگ شادیاں نہیں کرتے، منگنی نہیں کرتے، تو یہ اگر کوئی یہ کرنا چاہے تو کہتے ہیں لو جی محرم کا مہینہ ہے. اور بات ہے یعنی پچھلے سال انہی دنوں کی بات ہے، کسی کی بیٹی کی بات چل رہی تھی یہیں پر، اور پتا چلا کہ بات جو ہے وہ طے ہو گئی ہے پر اناؤنس نہیں کرنی. محرم کا مہینہ ہے، محرم گزر جائے گا تو پھر ہم اناؤنس کریں گے کہ ہماری بات جو ہے نا وہ طے ہو گئی ہے. تو یہ کیا ہے، یہ اس کو کیا کہتے ہیں؟ یہ بھی تو بدشگونی ہے نا. ہاں یہ بھی تو اللہ تعالیٰ کے مہینے سارے پیدا کر دے نا. 12 مہینے آپ نے سورت توبہ کی آیت 36 کی روشنی پڑھا نا، کہ جب سے زمین آسمان کو پیدا کیا تو اللہ تعالیٰ نے 12 مہینے بھی پیدا کیے نا. اور کسی مہینے کو برا کہیں، کسی مہینے کو اچھا سمجھیں، کسی دن کو برا سمجھیں، کسی شام کو اچھا سمجھیں، تو یہ ہماری یہ اسلام نہیں ہے. تو یہ بات ہے کہ جب بھی آپ توحید کی آواز کو بلند کرتے ہیں، اپنے اپنے لوگوں میں آپ بیگانے ہو جاتے ہیں. تو یہاں پہ بھی وہ ان کو کہہ رہے ہیں کہ اس سے پہلے تو تو ہمارے درمیان ایسا شخص تھا کہ مرجوعن قبل حاضہ، کہ ہماری امیدوں کا مرکز، ہماری جو خواہشات تھیں ان کا تو جو ہے وہ سینٹر تھا. تو یہ کیا ہوا؟ اتنہانا ان نعبد ما یعبد آباؤنا، اس کو آپ ہائی لائٹ کریں، یہ بڑی خاص بات ہے. اور پھر ان سے پوچھتے ہیں کیا تو ہمیں ان معبودوں کی پرستش سے روکنا چاہتا ہے؟ اتنہانا، کیا تو منع کرتا ہے ہم کو ان نعبدہ، کہ ہم عبادت کریں، ما یعبدو آباؤنا، کہ جس کی عبادت ہمارے باپ دادا کرتے تھے. اب وہ کیا دلیل دے رہے ہیں کہ ہمارے باپ دادا جس کی عبادت کرتے تھے ہم تو اس کی عبادت کریں گے، تو ہم ان کی عبادت سے تو ہم کو روکتا ہے. اور حضرت صالح علیہ السلام نے دلیل کیا دی تھی؟ کہ اس اللہ کے سوا کوئی معبود نہیں ہے جس نے تمہیں پیدا کیا، جس نے زمین میں تم کو آباد کیا، جس اللہ نے یہ سارا کچھ تمہیں دیا تم اس کے آگے جھک جاؤ. اور باپ دادا جو ہیں مشرک قوم جو ہے وہ یہ کہتی ہے کہ یہ معبود بھی جو ہے عبادت کے مستحق ہیں، ان کی عبادت کو ہم ترک نہیں کر سکتے کیونکہ باپ دادا کے زمانے سے بتوں کی عبادت ہو رہی ہے. اب آپ دیکھ لیں کہ باپ دادا کے زمانے سے بتوں کی جو ہے وہ عبادت ہو رہی ہے. اور جیسے ہمارے ہاں آپ دیکھیں شادی وغیرہ پر جو جتنی رسومات ہیں جو انڈیا میں، ہندوستان میں ہندوؤں کے ساتھ رہنے کی وجہ سے امت مسلمہ میں آ گئی ہیں، اور جس کی وجہ سے جو ہے وہ عورت جو ہے مجبور ہے، مرد مجبور ہے، لڑکیوں کے سروں پر چاندی جو ہے وہ چمکنے لگتی ہے، بال سفید ہو جاتے ہیں، اور وہ کتنے کھانے اور وہ کتنی رسمیں، اور یہ کینڈل جلانا مہندی لگاتے وقت اور کینڈل لے کے جانا، یہ ہمارا مسلمانوں کا کلچر تھوڑی ہے. مہندی لگانے سے اسلام منع نہیں کرتا کہ لڑکیاں مہندی لگائیں، عورتیں مہندی لگائیں، لیکن مہندی کی جو ایک شکل دے دی گئی ہے، جو شیپ دے دی گئی ہے، یہ نہیں ہے اسلام میں. اسی طرح ضرور اس کو پیلا جوڑا ہی پہنانا، اس کی ایک رسم کرنا، اور سب کہتے ہیں کہ اس میں کیا حرج ہے جب ہم نے بس وہ پیلا رنگ ہی. تو رسموں کو کوئی ہوگا امت میں، امت مسلمہ میں کوئی ماں کا جوان بیٹا، کوئی مائی کا لال اور کوئی بیٹی جو ان رسموں کو توڑے؟ تو بغیر پیلے جوڑے کے بھی مہندی لگ سکتی ہے، بغیر کینڈلوں کے بھی مہندی لگ سکتی ہے. پھر آپ سب کہتے ہیں، ہم سب کہتے ہیں کہ ہم مجبور ہو گئے نا، ہم سب کہتے ہیں ہم مجبور ہو گئے، اور پھر سب حالات کی رو میں جو ہے نا وہ بہہ جاتے ہیں. آپ دیکھیں کتنے دن ہو گئے پڑھتے ہوئے نا، اور ابھی آپ رحیق المختوم بھی انشاءاللہ پڑھیں گے، تو آپ دیکھیں گے کہ رسول اللہ صلی اللہ علیہ وسلم کی سیرت سے ہمیں کیا باتیں جو ہیں وہ پتہ چلتی ہیں. آپ سیرت ابن ہشام پڑھیں، سیرت ابن اسحاق پڑھیں، جو رسول اللہ پر سیرتیں لکھی گئی ہیں، جن سے اور کتابیں پھر لوگ دیکھ کر لکھتے ہیں، تو آپ دیکھیں کہ سیرت ہمیں کیا پیغام دیتی ہے. اور آپ میں سے ہر شخص، جس میں میں بھی شامل ہوں، ہم سب کو اپنا جائزہ لینا چاہیے، محاسبہ کرنا چاہیے کہ کون سے ہم صرف سوسائٹی کے ڈر سے ہم کون سے کام کرتے ہیں، لوگ کیا کہیں گے. بھی میری حیثیت نہیں ہے، لوگ کچھ بھی کہیں مجھے کیا پرواہ اس بات کی، مجھے تو اللہ کو جان دینی ہے نا. زیور اگر نہیں پہنا سکتے تو نہیں زیور پہنائیں، اور اگر نہیں वो सारा कुछ दिखावा करते हैं, हम नहीं कर सकते तो आप नहीं दिखावा करें, जो जितना कर सकते हैं सुकून अपनी जिंदगी में पैदा करना चाहिए। तो यही बात है कि वो भी कहते हैं कि हम आप उनकी परस्तिश से हमें रोकते हैं, ऐसा नहीं हो सकता कि हम उनकी परस्तिश को जो है ना वो छोड़ दें। وَإِنَّنَا لَفِي شَكٍّ مِّمَّا تَدْعُونَا إِلَيْهِ مُرِيب وَإِنَّنَا اور بے شک ہم لفی شکن شک میں ہیں، مِمَّا اس چیز کی طرف سے جس کی طرف تدعونا تو ہم کو بلاتا ہے، إِلَيْهِ اس کی طرف مُرِيب ہمیں سخت شبہ ہے، ہمیں جو ہے خلجان میں اس نے مبتلا کر رکھا ہے۔ اب آپ دیکھیں کہ جو ہے وہ جب دعوت حق کی یہ خوبی ہے کہ جب بھی دعوت اٹھتی ہے نا لوگوں کے سکون کو ختم کر دیتی ہے، لوگوں کے اندر ایک بے چینی پیدا ہوتی ہے۔ جب بھی آپ نعرہ توحید لگاتے ہیں، جب آپ جو ہے وہ اچھی بات قرآن کی بات پہنچاتے ہیں، تو وہ لوگ جو اطمینان کے ساتھ گمراہیوں میں مبتلا ہوتے ہیں نا، دعوت اٹھنے کے بعد جو ہے ان کا سکون خراب ہو جاتا ہے۔ عمل کریں یا نہ کریں ان کو لگتا ہے کہ سم تھنگ از رانگ، وہ عمل کرتے ہیں یا نہیں کرتے اور شک کی کیفیت میں مبتلا رہتے ہیں۔ تو یہاں پر بھی اسی چیز کی طرف اشارہ کیا گیا ہے کہ وَإِنَّنَا لَفِي شَكٍّ مِمَّا تَدْعُونَا إِلَيْهِ مُرِيب، اور جس طریقے کی طرف تو ہمیں بلا رہا ہے اس کے بارے میں ہم کو سخت شبہ ہے، اور جو شبہ ہے نا اس نے ہمیں خلجان میں مبتلا کر رکھا ہے، یعنی اس شبہ کی وجہ سے ہم بہت ہی بے چین ہیں، ہم بڑے ہی پریشان ہیں۔ اور اصل بات کیا ہوتی ہے کہ دائی کا کردار جتنا خوبصورت ہوتا ہے، جتنا بے داغ ہوتا ہے، جتنا اس کا اخلاق، اس کا عزم، اس کی شرافت، اس کے دلائل کھڑے ہوتے ہیں، سچے ہوتے ہیں، اس کا رویہ جتنا حکیمانہ اور زبردست ہوتا ہے، بڑے سے بڑا ہٹ دھرم مخالف جو ہوتا ہے نا اس کا دل بھی بیٹھ جاتا ہے۔ وقت کی جو سوسائٹی ہوتی ہے نا اس کے اندر لوگ ضرور متاثر ہوتے ہیں اور ایک عظیم الشان انقلاب آنا شروع ہو جاتا ہے۔ اور یہ ساری چیزیں کہ کوئی انکار بھی کر رہا ہے، جیسے آپ دیکھیں آپ نے پہلے سورت بقرہ میں پڑھا تھا نا، ابو جہل اور اس کے ساتھی جو تھے منہ سے زبان کا انکار کر رہے تھے لیکن دل ان کے اقرار کر رہے تھے، چھپ چھپ کے سنتے تھے ہے نا، لیکن زبان سے انکار کرتے تھے کہ نہیں نہیں ہم مخالفت کریں گے۔ اور ان کے گھروں میں ان کی بیویاں راستوں میں کھڑی ہو جاتی تھی اور سنتی تھی دعوت کے اثرات۔ تو آج بھی اگر کردار کھرا ہے، انسان کے اندر دو رنگی نہیں ہے، اس کی باتوں میں اور اس کے عمل میں دوئی نہیں ہے، تو آج بھی یہ قرآن اور یہ دین اسلام جو ہے نا یہ اثرات پیدا کر سکتا ہے۔ آج بھی جو ہو ابراہیم کا ایمان پیدا تو کیا ہوگا، پھر آگ کر سکتی ہے انداز گلستان جو ہے پیدا، یعنی آگ، اس آگ سے انداز گلستان آج بھی جو ہے وہ پیدا ہو سکتے ہیں۔ تو اصل بات کیا ہے کہ آج قرآن بہت اچھا ہے، اس کے اصول بہت اچھے ہیں۔ آج امت مسلمہ کے جو دنیا بھر میں حالات اتنے خراب ہیں نا، اس کی سب سے بڑی وجہ یہ ہے کہ یہ ایک تھیوری بن کر رہ گیا اور ہم اس پر عمل نہیں کرتے۔ تو ضرورت ہے کہ اس کو ہم جو ہے وہ تھیوری سے نکال کر جو ہے وہ پریکٹیکل لائف کے اندر اس کو نافذ کریں۔ قال یا قومی ارئیتم، حضرت صالح علیہ السلام نے کہا کہ اے میری قوم کے لوگوں، کیا تم نے سوچا بھی، کیا تم نے غور کیا، ان کنتو علی بینۃ من ربی، کہ اگر میں اپنے رب کی طرف سے ایک صاف شہادت رکھتا تھا، وآتانی منہ رحمتن، اور اس نے اپنی رحمت سے بھی مجھ کو نواز دیا، فمن ینصرنی من اللہ ان اسیتو، تو پھر مجھے کون بچائے گا، پھر مجھے اللہ کی پکڑ سے کون بچائے گا اگر میں اس کی نافرمانی کروں۔ تو اب آپ دیکھیے کہ یہاں پر جو ہے وہ حضرت صالح علیہ السلام جو ہیں وہ کیا بات کہتے ہیں کہ ان کے جواب میں یہ بات کہتے ہیں کہ یہ جو ہے نا ان کنتو علی بینۃ من ربی، اس کا مطلب ہے کہ میرا ضمیر جو ہے وہ پہلے ہی جو ہے وہ اللہ کو پہچان رہا تھا، میں پہلے سے ہی جو ہے وہ اس بات پہ سوچتا تھا، یہ جو تم کام کرتے ہو وہ مجھے صحیح نہیں لگتے تھے، ہے نا، اے قوم جو کچھ تم کرتے تھے میرا ضمیر اس کو قبول نہیں کرتا تھا۔ جیسے دل کے اندر ایک چیز ہوتی ہے نا کہ جو کچھ ہو رہا ہے غلط ہے، یہ ٹھیک نہیں ہے، ایک بے چینی کی کیفیت۔ تو یہاں پہ یہی ہے کہ ان کنتو علی بینۃ من ربی، کہ میں تو پہلے ہی اللہ تعالیٰ کی طرف سے एक जो है वो हदायत पर था, एक नेकी पर था, एक मजबूत दलील पर था। तो यहाँ पे बैयना से मुराद ईमान है, यकीन है, और अल्लाह ताला पैगंबर को ये ईमान अता करता है। और जैसे रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम भी पहले ही सोचा करते थे कि ये सब जमीन आसमान, ये सूरज चांद, ये जिंदगी मौत का सिलसिला क्या है। इब्राहिम अलैहिस्सलाम आप देखें कौम शिर्क में डूबी हुई है, तो सोचते हैं कि मेरा रब कौन है, ये बुत मेरे रब नहीं हो सकते, क्या ये सितारे, क्या ये चांद, क्या ये सूरज, नहीं, ये सब एक दूसरे से बड़े हैं लेकिन ये मेरे रब नहीं हो सकते। यहां तक के वो 100 खुदावंद मिले, एक से एक सजदा तलब, इंसान सख्त मराहिल से खुदा तक पहुंचा, तो यहां तक के वो तौहीद तक पहुंच गए। तो यहाँ पे भी बैयना से मुराद दिल के अंदर जो एक ईकान की, इल्हाम की और यकीन की कैफियत होती है वो है, और रहमत से मुराद नबूवत है, फिर मेरे रब ने मुझको रहमत से नवाज दिया, तो मेरे रब ने मुझे जो है वो नबी बना दिया। तो जब मेरे रब ने मुझे बैयना भी दी और रहमत भी दी, और अब मैं तुम लोगों के डर से और सोसाइटी के प्रेशर की वजह से क्या मैं दीन को छोड़ दूं? ऐसा नहीं हो सकता। अगर मैं इसे हटकर अमल करना चाहूं तो फिर मुझे कौन अल्लाह की पकड़ से जो है वो बचाएगा। इन असई तो हु की जमीर किसके लिए है? अल्लाह ताला के लिए। अगर मैंने अल्लाह ताला की नाफरमानी की, कमा तजीदूननी गैर तकसीर, तुम मेरे किस काम आ सकते हो? कमा तजीदूननी, सवाए इसके कि तुम मुझे और ज्यादती करो। कमा तजीदूननी, तो बस नहीं तुम इजाफा करोगे मेरे लिए, गैर तकसीर, सवाए खसारे के। तो खसारे, नुकसान के अलावा तुम्हारा कहना मानकर मुझे कोई फायदा नहीं होगा, बल्कि उल्टा क्या है कि मुझे और नुकसान ही होगा। या कौमी हाज ही नाकतुल्लाही, और ऐ मेरी कौम, ये है अल्लाह की ऊँटनी, लकुम तुम्हारे लिए, आयतन निशानी के तौर पर। फजा रूहा, इसे छोड़ दो। हा की जमीर ऊँटनी के लिए है, इसको छोड़ दो, इसे खुला रहने दो। ताकुल, ताकि ये खाए, फी अर्दिल्लाही, अल्लाह की जमीन में। ऐ मेरी कौम के लोगों, देखो ये अल्लाह की ऊँटनी तुम्हारे लिए एक निशानी है, इसे अल्लाह की जमीन में चरने के लिए, खाने पीने के लिए आजाद छोड़ दो। वला तमस्सूहा, और तुम इसको छूना मत, इससे जरा तारुज ना करना, बेसुइन, बुराई के इरादे से। अब यहाँ पे जो है वो क्या बात कही जा रही है कि इस ऊंटनी को नुकसान पहुंचाने के लिए, जो अल्लाह की निशानी है, तो इसको तुम हाथ ना लगाना। और आपको ये बात तो पता ही है कि ये कौम कौम जो थी, ये जब हजरत सालेह अलैहि सलाम का इनकार कर रही थी, और इनका इनकार दिन ब दिन जो है वो बढ़ता ही चला जा रहा था, तो उस वक्त जो है इनका मामला क्या था, ये कहते थे कि कोई हमें निशानी दिखाओ, और कहते थे कि निशानी जो है ना ऐसी हो जो हमारी आंखों के सामने जाहिर हो। तो खास अल्लाह के हुक्म से मौजाना तौर पर इनकी आंखों के सामने पहाड़ या चट्टान जो है उससे ये ऊंटनी निकली, इसलिए इसको नाकतुल्ला कहा जाता है, अल्लाह की ऊंटनी। खास अल्लाह की तरफ इसकी निस्बत हुई, क्योंकि ये खास अल्लाह के हुक्म से मौजाना तौर पर जो थी वो पैदा हुई थी। अब जब इनके मुतालबे पर ये ऊंटनी पैदा हो गई, तो अब इनको जो है वो हदायत भी की गई कि इस ऊंटनी को जो है वो मत छोड़ना, इस ऊंटनी को छूना मत, छेड़ना मत। आप देखिए जैसे जो है वो सूरत शम्स में भी हमें ये बात मिलती है, अल्लाह रब्बुल इज्जत जो है क्या फरमाते हैं, कज़्ज़बत समूदु बितगवाहा इज़ बअस अशक़ाहा फ़क़ाला लहुम रसूलुल्लाहि नाक़तल्लाहि वसुक़्याहा फ़कज़्ज़बूहु फ़अक़रूहा فدمدم عليهم ربهم بذنبهم فسواها ولا يخاف عقباها। जब इनका बड़ा बदबخت उठा, यानी कौम समूद ने अपनी सरकशी की बिना पर इसे झुटलाया, पैगंबर को झुटलाया, अल्लाह की निशानी को झुटलाया, इनका बड़ा बदबخت उठ खड़ा हुआ। इन्हें अल्लाह के रसूल ने बता दिया था कि अल्लाह की ऊंटनी है और यह है इसके पीने की बारी। यहाँ पे कहा जा रहा है ना कि ताकुल, खाए, फी अर्दिल्लाही, अल्लाह की जमीन में। यहाँ पे जिक्र हो रहा है कि इसके पीने के लिए एक बारी मुकर्रर कर दी जाए, ये मौजाना तौर पर ऐसी ऊंटनी पैदा हुई थी कि जब वो पानी पीती थी पूरे कुएं का पानी खत्म हो जाता था, और जब वो खाना खाती थी तो पूरे यानी जानवर जितना खाना खाते थे वो अकेली उतना खाना खाती थी। तो कौम के लोग तो बड़े परेशान होते थे कि खुद ही निशानी मांगी और खुद ही मुसीबत में पड़ गए। तो अब कहा गया था कि इसको बांधना भी नहीं है, इसको हाथ भी नहीं लगाना, छूना भी नहीं है। यहाँ पे खाने का जिक्र है और सूरत शम्स में जो है वो इसके पानी पीने का जिक्र है, लेकिन फकज़्ज़बूहु, तो इन लोगों ने पैगंबर को झूठा समझा, फकरूहा, और इसकी कोंचे जो है वो काट डाली। अब आप देखें कि उसके पाँव जो है अगर उसके काट दिए तो उसका मतलब क्या था कि छूने तक को मना किया गया था, लेकिन उन्होंने आगे बढ़कर जब ये बात की, फदमदमा अलैहिम रब्बुहुम, तो इनके रब ने जो है वो इन पर हलाकत डाल दी, अल्लाह का अजाब इन पर आ गया, बिज़म्बिहिम, इनके गुनाहों की वजह से। फसव्वाहा, फिर इन सबको बराबर कर दिया, वला यखाफ उकबाहा, और वो इस सजा के अंजाम से बेखौफ है। मतलब क्या है कि अल्लाह ताला ने जब उनके छोटे बड़े को, इनके अमीर गरीब को, इनके ऊपर नीचे को, सबको बराबर कर दिया, फसव्वाहा। अब देखिए जमीन जो है इसके ऊपर घर हैं, मकानात हैं, पहाड़ हैं, कुछ लोग ऊंचे हैं, कुछ नीचे हैं, डिफरेंट तरह की बातें, लेकिन सबको बराबर कर दिया, हलाक कर दिया, यानी सख्त अजाब इन पर जो है वो नाजिल कर दिया, तहे खाक कर दिया इनको। और अल्लाह ताला ने जो इनको सजा दी है ना, अल्लाह को इस बात का कोई खौफ नहीं है कि कोई बड़ी ताकत अल्लाह से इस बात का बदला लेगी। तो यहाँ पे भी कि ये इसका खाना है, तो ये जमीन के अंदर जहां से खाए पिए इसको चरने के लिए आजाद छोड़ देना, वला तमस्सुहा बिसुइन, ऐसे नहीं कि ये हाथ नहीं लगा सकते थे, बस बुराई के इरादे से, नुकसान पहुंचाने के इरादे से हाथ ना लगाना, फयाखुज़ुकुम अज़ाबुन करीब, वरना कुछ ज्यादा देर ना गुजरेगी कि तुम पर अल्लाह का अजाब आएगा, यानी अल्लाह का अजाब जल्दी ही तुम्हें आकर जो है वो पकड़ लेगा। फअकरूहा, फिर उन्होंने इसकी जो है वो कोंचे काट डाली, उन्होंने ऊंटनी को मार डाला। फकाला तमत्तउ फी दारिकुम सलासता अय्याम, फिर हजरत सवाल अलैहिस्सलाम ने उनको खबरदार किया कि अब बस अब 3 दिन अब अपने घरों में और रह लो, तमत्तउ फायदा उठाओ, जी लो, मजे कर लो, 3 दिन की तुम्हारे पास जो है वो मोहलत है, सलासता अय्याम। एक बात याद रखिएगा कि अरबी जबान में गिनती का ये कायदा है कि सलासता जो है ये मुअन्नस नजर आ रहा है ना आपको, और अय्याम जो है ये मुज़क्कर है, कि ये जो 3 से लेकर 9 तक जो गिनती होती है ना, इसमें अदद मादूद एक दूसरे के ऑपोजिट आते हैं। अगर जो गिनी जाने वाली चीज है वो मुज़क्कर होगी तो गिनती मुअन्नस आएगी, अगर गिनी जाने वाली चीज जो है वो मुअन्नस होगी तो गिनती जो है वो मुज़क्कर आएगी। तो यहाँ पे यौम की जमा अयाम है और सलासत अयाम, तो 3 दिन की उनके पास मोहलत थी कि वो और जी सकते हैं। ज़ालिका वादुन गैर मकज़ूब, और ये एक ऐसी मियाद है, ये अल्लाह की एक ऐसी बात है जो झूठी नहीं होगी। तो यहाँ पर भी जो बात बताई जा रही है, दरअसल क्या है कि 3 दिन के बाद अल्लाह का अजाब आएगा और तुम्हें उस अजाब के जरिए हलाक कर दिया जाएगा, और अल्लाह की बात, पैगंबर की बात झूठी तो नहीं हो सकती ना। लेकिन अफसोस कि उन्होंने पैगंबर की किसी बात पर कोई कान ना धरा, सुना ही ना तवज्जो से, किसी बात को तवज्जो नहीं दी, झूठा समझा पैगंबर को। आपने अभी सूरह शम्स में पढ़ा ना, फकज़्ज़बूहु, उन्होंने उसको झुटलाया। तो यहाँ पे कहा जा रहा है कि अल्लाह की बात, पैगंबर की बात झूठी तो नहीं है ना जो उनको अजाब का कहा गया था। फलम्मा जाअ अमरुना, फिर जब हमारे फैसले का वक्त जो है वो इन पर आ गया, फैसला किस चीज का, अजाब का फैसला। नज्जैना सालिहन, तो हमने बचा लिया हजरत सालेह अलैहि सलाम को, वल्लजीना आमनू, और वो लोग जो ईमान लाए थे, तो हजरत सालेह अलैहि सलाम और उनके साथ जो लोग ईमान लाए थे उनको अल्लाह ताला ने बचा लिया। वल्लजीना आमनू माहू, माहू किसके साथ, हजरत सालेह अलैहि सलाम के साथ, बिरहमतिन मिन्ना, अपनी रहमत के साथ। कुरान का ये अंदाज भी बड़ा ही खूबसूरत है और बड़ा ही जानदार है कि अल्लाह ताला जब भी किसी को बचाता है तो अपनी रहमत से ही बचाता है, क्योंकि रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम का ये दुआ करना, अल्लाहुम्मा हसिबना हिसाब यसीरा, तो हजरत आयशा रजी अल्लाह अन्हा का ये पूछना कि आप भी ये कहते हैं कि अल्लाह ताला मेरे मेरे साथ आसान मुहासबा कर, मेरे साथ आसान मामला करना, तो उन्होंने क्या जवाब दिया था कि जो जिससे पूछा गया वो मारा गया, जिससे पूछा गया जिसका हिसाब हुआ वो मारा गया। तो ये अल्लाह का फजल है कि अल्लाह अपने फजल से जो है वो बंदों को बचा ले। तो यहाँ पर भी यानी अल्लाह ने अपने खास फजल से हजरत सवाल अलैहिस्सलाम को और ईमान लाने वालों को निजात दी, वरना जो आफत आई थी, वरना जो अजाब आया था वो बड़ा ही हमागीर था। बाज़ औक़ात ऐसा होता है ना कि आंधी है, तूफान है, ओले हैं, बारिश है, ऐसी होती है कि जो बच जाए वाकई अल्लाह का फजल है जिससे वो बच गया, वरना बाज़ औक़ात ऐसे लगता है कि जो है वो मौत नजर आ रही होती है सामने, हालात ऐसे पैदा हो जाते हैं ना। तो इसी तरह ये जो अजाब इस कौम पर आया था इतना हमागीर था कि ये अल्लाह के खास फजल से उनको जो है वो बचा लिया। तो जैसे हमें ये बात भी पता चलती है, मिन खिज़्य यौमैज़िन नजैना मिन खिज़्य यौमैज़, तो एक ही बात है कि उस दिन जो है उस दिन की रुसवाई से जो है उनको बचाया। फिर इसी तरह नजैना मिन अजाबिन गलीज़, ये बात भी हमें पता चलती है। अब आगे आप देखें क्या फरमाया, वमिन खिज़्य यौमैज़िन, के उस दिन की रुसवाई से उनको महफूज रखा। और कहते हैं कि जब समूद पर अजाब आया तो हजरत सवाले अलैहिस्सलाम हिजरत करके वहां से चले गए। चुनाचे हजरत मूसा अलैहिस्सलाम वाला जो पहाड़ था ना उसके करीब ही एक पहाड़ी थी जिस पर आप गए, जिसको जो है वो मतलब उस पहाड़ी का नाम ही हजरत सवाले अलैहिस्सलाम के नाम पर रख दिया गया कि ये नबी सवाले की पहाड़ी है, और जो है वो इस जगह जो है वो आप जाकर जो है वो अपने आप को आपने बचा लिया। तो ये भी पहाड़ी जजीरा नुमाए सीना में कहते हैं कि ये महफूज है, जहाँ पे हजरत सवाले अलैहिस्सलाम ने जाकर जो है उस वक्त फिर पनाह ली। और फिर आप देखें कि ये बात भी बड़ी अहम है कि अल्लाह के वादे के मुताबिक चौथे दिन इन पर अजाब आ गया था, और हजरत सवाले अलैहिस्सलाम और जो ईमान लाने वाले थे ना उसके सिवा सबको हिलाक कर दिया गया। और जो इन पर अजाब आया था कैसा था, अमिन खिज़्य यौमैज़ इन्ना रब्बका हुवल कवीउल अज़ीज़। आप देखें यहाँ पे रब की सिफात का जो इस्तेमाल किया गया है क्या है कि बेशक तेरा रब ही दरअसल कवी है। यहाँ पे अब रहीम का जिक्र नहीं है, करीम का जिक्र नहीं है, कवी अल अज़ीज़ क्या कि दरअसल वो ताकतवर है, दरअसल वो गालिब है, वो बाला दस्त है। तो यहाँ पर अल्लाह ताला की इन दो सिफात का खास तौर पर जिक्र किया गया है। क्यों इसका जिक्र किया गया कि ताकि लोगों को ये बात पता चले कि अल्लाह जो फैसले करता है उनको नाफिज करने की कुव्वत भी रखता है, अल्लाह के फैसलों को नाफिज करने से कोई उनको अल्लाह को रोक नहीं सकता। तो नबी के लिए और रसूल सल्लल्लाहु अलैहि वसल्लम के लिए और अहले ईमान के लिए इस जुमले में इन्ना रब्बा का हुवल कवीउल अजीज बड़ी ही तस्कीन और तसल्ली है कि जो लोग भी जो है वो मजलूम हैं, ईमान वाले हैं, तो अगर उस अल्लाह का भरोसा लोगों ने थामा है, उस अल्लाह पर तवक्कुल किया है, तो वो अल्लाह है कुव्वत वाला, वो अल्लाह है इज्जत वाला, वो अल्लाह है इक्तदार वाला। और अगर उस अल्लाह से ताल्लुक जोड़ लिया तो फिर मुतमिन रहिए, फिर परेशान मत होइए। जिस तरह रब्बे कवी उल अजीज ने हजरत सवाले अलैहिस्सलाम की कौम को जलील कर दिया, उसको खत्म कर दिया, उसको नेस्तो नबूद कर दिया, इसी तरह रसूल अल्लाह के दुश्मनों को भी वो अल्लाह खत्म करेगा और आज के दुश्मनों को भी अल्लाह ताला जो है ना खत्म करेगा। लेकिन जरूरत क्या है, ईमान लाने की, अल्लाह वाला बनने की, तौहीद परस्त बनने की, खानदान के रस्म और रवाज जो गलत हैं उनको खुदा हाफिज कहने की। तो जैसे मसलन आप दूध दूध को ऊपर रखेंगे तो उबाल आएगा और बाहर गिरेगा, पानी को जब ऊपर रखेंगी तो बाहर नहीं गिरेगा पानी, दूध को गर्म करके रखेंगी तो दही बनेगा, पानी को रखेंगी तो पानी ही रहेगा, है ना। तो अब असल में हमारी दुआएं कबूल क्यों नहीं होती, मुसलमानों के हालात क्यों नहीं बदलते, इसलिए कि ईमान की दौलत से आज का मुसलमान महरूम है। आज उम्मत मुस्लिमा के पास लीडरों की कमी है, किरदार की सच्चाई जो है ना उसकी कमी है, बिक जाते हैं लोग, बिक जाते हैं, कभी शोहरत, कभी दौलत, कभी कुर्सी, कभी इस्लाम की बजाय अपना नफ्स जो है ना वो आगे आड़े आ जाता है। नाम अल्लाह का लेते हैं, जमहूरियत का लेते हैं, इस्लाम का लेते हैं और उससे हटकर जिंदगी के फैसले करते हैं। तो इन्ना रब्बका हुवल कवीउल अजीज व अखज़ल्लज़ीना ज़लमुस सैहतु, और पकड़ लिया उन लोगों को جنہوں نے ظلم کیا تھا، تو کس چیز نے ان کو پکڑا؟ الصیحۃ، صیحت جو ہے، صیحۃن چیخ، زور کی کڑک. بعض کے نزدیک کہتے ہیں کہ یہ جو صیحہ تھا، یہ جو آواز بلند ہوئی سواد یا ہا، یہ کس چیز کی آواز تھی؟ حضرت جبرائیل علیہ السلام کی چیخ تھی. بعض کہتے ہیں کہ آسمان سے یہ آواز آئی تھی جس سے ان کے دل پارا پارا ہو گئے، ان پر موت واقع ہو گئی. اور صرف اتنا ہی نہیں تھا کہ صیحہ ان پر آیا تھا، بلکہ کیا ہے، اس کے بعد یا اس کے ساتھ ہی رجفہ بھی ان پر آیا تھا جس نے سب کچھ تہو بالا کر دیا. سورۃ الاعراف آیت 8 میں فَأَخَذَتْهُمُ الرَّجْفَا، کہ پھر رجفہ نے ان کو جو ہے وہ پکڑ لیا نا. تو گویا کہ اللہ تعالیٰ جب عذاب بھیجتا ہے تو اس کا عذاب اتنا سخت ہے کیونکہ وہ قوی اور عزیز ہے، ایسے وہ آ کے دبوچ لیتا ہے، پھر کوئی اس سے جو ہے وہ بچ نہیں سکتا، کوئی اس سے اپنے آپ کو بچا نہیں سکتا. تو یہ تھا اس قوم پر جو عذاب آیا. پھر آپ دیکھیے کہ کیا بات اللہ تعالیٰ کہتے ہیں، فَأَصْبَحُوا فِي دِيَارِهِمْ جَاثِمِينَ، وہ اپنے گھروں میں ایسے ہو گئے جیسے کہ جاسمین. اور جاسمین جو ہے آپ کو پتہ ہی ہے کہ جا سا جی سا مین جو ہے اس کے معنی کیا ہیں، پرندہ مرنے کے بعد زمین پر مٹی کے ساتھ جب پڑا ہوا ہوتا ہے نا، جیسے موت کسی کو جب آئے تو منہ کے بل زمین پر گر جائے، اوندے منہ بالکل جو ہے وہ گر کر رہ جائے. تو جو سخت زلزلہ تھا، سخت آواز تھی، اس نے ان کو ایسے پکڑا جیسے آپ دیکھیں کبھی بجلی کی کڑک ہوتی ہے نا، یا کوئی ایک دم اچانک ایسی آواز آتی ہے دل بیٹھ جاتا ہے، بچے کوئی شور کرتے ہیں کچھ ایک دم ایسی آواز آتی ہے، لگتا ہے کہ بعض لوگوں کو ہارٹ اٹیک بھی ہو جاتا ہے کہ ایک دم ایسی آواز سنی. تو کہتے ہیں کہ ان کے دل ہی پھٹ گئے تھے جب وہ چیخ کی آواز جو تھی وہ انہوں نے سنی تھی، برداشت ہی نہیں کر سکے، جس کی وجہ سے وہ سب جو تھے وہ ہلاک ہو گئے. تو قوم سوالے جو ہے وہ سخت آواز، سہا، پھر اس کے بعد رجفہ، اس کے ذریعے اس قوم کو جو ہے وہ ہلاک کر دیا گیا. اور بعض وہ کہتے ہیں کہ ان پر عذاب جو تھا وہ زلزلے کا عذاب آیا تھا. تو یہ ساری باتیں ہیں کہ آگے پیچھے ہو کے کالم یغنو فیہا، تو وہ اپنے گھروں میں ان کی ایسی حالت ہوگی کہ کبھی وہ گھر آباد ہی نہیں ہوئے تھے نا، ایسی ویرانی بربادی. آپ سوات کے زلزلے کو ہی اپنے ذہن میں لائیں، آپ ان بستیوں کو ذہن میں لائیں جہاں سے پانی سمندر کا گزر جاتا ہے، لگتا ہے کبھی وہاں پہ کوئی آباد ہی نہیں ہوا تھا نا، ایسی تباہی کے نظارے جو ہے وہ پیش کرتے ہیں. کالم یغنو فیہا، گویا اس میں کبھی بسے ہی نہ تھے، ہے نا. جب بڑھاپا آتا ہے تو بوڑھے لوگ کہتے ہیں کہ ایسے لگتا ہے کہ کبھی ہم چلتے پھرتے ہی نہیں تھے. آپ بڑے ہو گئے، اب جوان ہیں، تو جو لگتا ہے بچپن میں ہم کبھی چھوٹے ہی نہیں تھے، جیسے اپنے بچوں کو آپ سنبھالتے ہیں، پیار کرتے ہیں، آپ کو کھانا آپ ان کو دیتے ہیں، تو آپ یاد کرتے ہیں کہ کاش کہ ہم پہ بھی یہ وقت جو ہے وہ آ جائے نا. تو اصل بات کیا ہے کہ جو وقت گزر جاتا ہے لگتا ہے کبھی وہ ہم پر وہ گزرا ہی نہیں تھا. تو یہاں پہ تبصرہ یہ کیا جا رہا ہے کہ گویا وہ کبھی ان بستیوں میں بسے ہی نہ تھے، یہ حال تھا. اللہ خبردار، انا سمود کفرو، اب یہاں پہ دال سمود کے آگے جو الف ہے نا، دال کے بعد وہ پڑھا نہیں جاتا، لکھا جاتا ہے لیکن اس کو سمودا کفرو نہیں پڑھنا، یہ الف نہیں پڑھا جاتا. اللہ انا سمود کفرو، بے شک قوم سمود نے کفر کیا. کس سے؟ ربہم، اپنے رب سے. اتنی جرت، اتنی ان کی ہٹ درمی، ان کی یہ مجال، اللہ سے نعمتیں پانے کے بعد نشکری اور کفر اور نافرمانیاں اور اپنی مرضیاں. خبردار سنو، قوم سمود نے اپنے رب سے کفر کیا. الا بودل سمود، دور ہوئی سمود، قوم سمود دور ہوئی جو ہے وہ. یہاں پہ جو بود کا لفظ ہے یہ لعنت کے لیے استعمال ہوا ہے کہ اس کو اللہ کی رحمت سے محروم کر دیا گیا، تو اللہ کی رحمت سے محروم ہو گئے، تو دور کر دی گئی یہ قوم. تو آپ سوچ لیجئے کہ یہ اللہ کا بڑا ہی غصے کا انداز ہے، بڑا ہی جو ہے وہ پھٹکار کا انداز ہے کہ سنو قوم سمود جو ہے ان پر اللہ کی جو ہے وہ لعنت ہے، کیوں انہوں نے اللہ کی آیات کا انکار کیا. تو کیوں ایسے ڈانٹ کا انداز اختیار کیا جا رہا ہے؟ تاکہ باقی جو لوگ ہیں نا ان کو عبرت حاصل ہو. آج امت مسلمہ جو اس قرآن کی تلاوت کرتی ہے، تو ضرور سوچنا چاہیے کہ قوم سمود کے کون سے عمل ہیں جو ہم آج کر رہے ہیں نا. بڑی ترقی ہے, بڑی جو ہے وہ ڈسپلن ہے, تہذیب ہے, قدریں ہیں, روشنی ہے, علم ہے, لیکن یہ کیسا علم, یہ کیسی ترقی, یہ کیسی روشنی کہ اللہ کے وجود سے ہی جو ہے وہ ہم بے نیاز ہیں, اللہ کے آگے ہم جھکتے ہی نہیں ہیں, اللہ کا کہنا ماننے پر اپنے آپ کو راضی کرتے ہی نہیں ہیں, جو پڑھتے ہیں وہ دوسروں کو بتاتے ہی نہیں ہیں, سوسائٹی میں ڈرتے ہی رہتے ہیں لوگ کیا کہیں گے, کبھی کہتے ہیں ہائے میری بھابھی ناراض ہو جائے گی, کبھی کہتے ہیں ماں ناراض ہو جائے گی, کبھی کہتے ہیں بچے ناراض ہو جائیں گے, ہے نا. تو جو ہے وہ عمل جو ہے وہ نہیں کرتے. تو ایسے موقع پہ ہمیں سوچنا چاہیے کہ ہم کیا کرتے ہیں. سبحانک اللہم وبحمدک نشہد ان لا الہ الا انت نستغفرک ونتوب الیک.